اس میں جو روحانی تاثیر رکھی ہے، جو ایمانی تاثیر رکھی ہے، جو ایقانی تاثیر رکھی ہے، جو احسانی تاثیر رکھی ہے، ہمارے دلوں میں بھی اتر جائے، تاکہ ہمارے دلوں کی بھی کامل اصلاح ہو جائے، جو ہمارا اس مجلس سے مقصود ہے. ہم تو اس طلب کو لے کر بیٹھے کہ ہمارے دل بن جائیں، سنور جائیں، پاک ہو جائیں، صاف ہو جائیں، شفاف ہو جائیں، نفس کی علائشوں سے پاک، بگڑی ہوئی طبیعت کی علائشوں سے پاک، ماحول کے اندر جو گندی فضائیں چل رہی ہیں، مادی فضائیں چل رہی ہیں، ان کی علائشوں سے پاک، اللہ کی یاد سے غفلت کی وجہ سے دل پر شیطان کا تسلط ہو جاتا ہے، یہ قرین بن جاتا ہے، یہ بھی دل میں علائشیں ڈالتا رہتا ہے، اس کی علائشوں سے پاک. انشاءاللہ اللہ سے مانگ کر بیٹھیں گے تو اللہ ہمارے دلوں کی صلاحیت کو درست فرمائیں گے، ہمارے دل اللہ پاک کی معرفت کو حاصل کرنے والے بنیں گے، اللہ پاک کی محبت سے معمور ہوں گے، اللہ کی رتاب کو شوق اور رغبت سے ابھارنے والے بنیں گے، اللہ کی ہر نافرمانی سے ہمیں روکنے والے بنیں گے. دل کا اصلی کام تو یہ ہے، اور یہی تصفیہ مقصود ہے تصوف سے. تزکیہ اسی کا نام ہے کہ ہمارے اندر میں اٹھنے والے منفی جذبات جو ہیں، ان پر قابو پانے کی صلاحیت حاصل ہو جائے، ان کو دبانا آ جائے. ہر وقت ایک کشمکش چلتی ہے، تو یہ اللہ والے اسی کی محنت فرماتے رہے کہ دل کے اندر وہ صلاحیت آ جائے کہ وہی نازل شدہ شریعت جو اللہ نے ہمیں جناب رسول اللہ صلی اللہ علیہ وسلم کے ذریعے عطا فرمائی ہے، اس پر استقامت کے ساتھ چلتے رہنے والے بن جائیں. تو یہ پچھلے جو میں ہم نے جو پڑھا تھا ملفوف پھر پڑھ لیتے ہیں. یہ اختتامی باتیں ہیں، یعنی جو تصوف سے مقصود ہے، کچھ اغراض ہوتے ہیں، کچھ مقاصد ہوتے ہیں، ان کو حاصل کرنے کو گزرائے ہوتے ہیں. آج عجیب بات یہ ہے کہ آج اغراض اور مقاصد تو اوجھل ہو گئے، اور جو ذرائع ہیں انہیں کو اہمیت دے دی، انہیں میں پھنس کے رہ گئی. مقاصد کو مقاصد کا درجہ، ذرائع کو ذرائع کا درجہ دیا جائے تو تصوف بالکل بے غبار، صاف شفاف راستہ ہے. تو یہاں اس وقت جو باب چل رہا ہے وہ مقاصد کے حصول پر کیا محسوس کرتا ہے، یہ اس کے تذکرے ہو رہے ہیں. اللہ والے اس کو بھی سنبھالتے ہیں، اللہ والے پیر کہہ لیں، مرشد کہہ لیں، رہبر رہنما کہہ لیں، یہ ماہرین ہیں، ان کا تجربہ ہے، زندگیوں کا تجربہ ہے، سالہ سال محنت کی، دلوں کے اندر انہوں نے صلاحیت حاصل کی، ان مقاصد کو حاصل کرنے کی محنت کر کے حاصل فرما لیے، پھر جو محسوس کیے یہ اس کے تذکرے ہیں، یہ سنبھالتے ہیں. اسی لیے جو ہے نا یہ باب ذرا تھوڑا سا اونچے درجے کا ہے کہ منتہی کے لیے ہے جس نے کام کر لیا ہے. ہم ابھی ابتدا میں ہی ہیں، اللہ کرے ابتدا بھی ہماری صحیح ہو جائے. جیسے پہلے پڑھا گیا کہ ابتدا صحیح ہوگی تو انشاءاللہ انتہا بھی صحیح ہوگی. یعنی ہم کم سے کم یہ تو سمجھیں کہ ہمارا مقصد یہ ہے، دل میں ہم نے یہ حاصل کرنا ہے. تو یہ اس وقت باتیں اس چیز کی ہو رہی ہیں کہ جو ان لوگوں نے حاصل کر لیا ہے، اور اس پر جو ہے پھر جو احساسات ہیں یہ سنبھالتے بھی ہیں. جیسے گزشتہ ہم نے پڑھا تھا کہ طاعت پر دنیا میں ثمروں کا پانا، آخرت میں طاعت کرنے والوں کے لیے ان پر بدلہ ملنے کی مبارکبادیاں ہیں. اللہ کی اطاعت پر دنیا میں ثمروں کا پانا، آخرت میں طاعت کرنے والوں کے لیے ان پر بدلہ ملنے کی مبارکبادیاں ہیں. اس میں فرمایا تھا جو بندے طاعت میں حلاوت و ثمرات و انوار پائیں وہ خوش ہوں. یعنی جب اللہ کی اطاعت کرتا ہے، اگر دل کا حادثہ بیدار ہو گیا، اور دل کا حادثہ بیدار کب ہوگا؟ جب دل کے اندر سے منفی جذبات کو نکالیں گے. اگر دل کے اندر گندے جذبات چلتے رہیں گے، میل کچا رہے گی، پھر اس کا ادراک بیدار نہیں ہوگا. لیکن جن کا یہ ہو جاتا ہے وہ محسوس کرتے ہیں، ایک لذت آتی ہے، ایک سرور آتا ہے، ایک کیفیت آتی ہے، بعض وقت نہیں بھی آتی لیکن اطاعت کرتے ہیں. اصل چیز اس ہمارے ہیں کہ جو بندے طاعت میں حلاوت و ثمرات انوار پر خوش ہوں. اس لیے کہ یہ ان کے لیے اللہ جل علا شان کے مبارکبادی، خوشخبری اس بات کی ہے کہ تمہارے اعمال مقبول ہیں اور آخرت میں ان پر بدلہ ملنے والا ہے. لیکن یاد رہے اس حلاوت و لذت ہی کو مقصود نہ بناوے. بس یہاں سنبھال رہے ہیں کہ مقصود یہ نہیں ہے. لذت آوے نہ آوے عمل کو نہ چھوڑے. اب ہوتا کیا ہے, مزہ آ رہا تو خوب کام کر رہے ہیں, مزہ کہ جی کیا کریں جی, کچھ پتہ ہی نہیں چلتا, کچھ مزہ ہی نہیں آ رہا, ذکر چھوڑ کے بیٹھ گئے, نمازیں چھوڑ کے بیٹھ گئے, جی طبیعت پہ تنگی. یہ نہیں, نہ یہ سمجھے کہ جی سمر میں لذت نہ بھی اس پر آخر کا سمارا مرتب نہیں ہوگا. اس لیے کہ سمرا دنیاوی جو ہے صرف علامت مقبولیت کی ہے, مقبولیت کی شرط و علت نہیں ہے. بسا اوقات عمل میں لذت نہیں آتی, نفس کو کچھ مزہ نہیں آتا, وہ عمل اللہ تعالیٰ کے یہاں لذت و حلاوت والے عمل سے زیادہ مقبول ہو جاتا ہے. ایک اصطلاح ہے تصوف کے اندر, قبض و بسط. کبھی طبیعت کے اندر منقبض ہو جاتی ہے طبیعت, ایسی گرانی آتی جی چاہتا نہیں ہے, کبھی انبساط ہوتا ہے, اتنی فرحت ہوتی, اتنی خوشی ہوتی, اتنی آسانی ہوتی ہے, یہ آتی جاتی رہتی ہیں. اب جب تو ہوتا ہے انبساط پھر تو بڑے مزے آتے ہیں, اور جب آتا ہے قبض پھر پریشانی لاحق ہو جاتی ہے. حضرت تھانی رحمۃ اللہ علیہ کو کوئی اگر بتاتا کہ میری طبیعت میں جو ہے نا گرانی بہت آ گئی ہے, بڑی جو ہے نا قبض کی کیفیت ہے, فرماتے میں اس کا انتظار کرتا ہوں جب یہ حالت آتی ہے نا اپنے متعلقین میں جو آپ سے تربیت حاصل کر رہے تھے, مجھے خوشی ہوتی ہے. فرماتے انفع ہے, یعنی مزہ آ رہا ہے وہ تو اپنی جگہ پر ہے, لیکن جب مزہ نہیں آ رہا پھر عمل کر رہے اس پہ زیادہ نفع ہے. مزے میں تو کرنا ہے, جی لگا تو کرنا ہے, جب جی نہیں لگتا پھر عمل کرنا ہے, اس پر اجر زیادہ مرتب ہوتا ہے. اللہ کو پیار آتا ہے, دیکھو میں نے اس کا مزہ سلب کر لیا پھر بھی لگا ہوا. تو یہ اصل چیزیں سیکھنے کی یہ ہیں تصوف سے جو ہے نا. تو یہ سمجھتے ہیں کہ جو عمل میں لذت ہے یہ علامت مقبولیت کی ہے, مقبولیت کی شرط علت نہیں. بسا اوقات عمل میں لذت نہیں آتی اور نفس کو کچھ مزہ نہیں آتا, وہ عمل اللہ تعالیٰ کی لذت و حلاوت والے عمل سے زیادہ مقبول ہوتا ہے. اچھا اب آگے فرماتے ہیں, یہ تو بار رہا کیا جاتا ہے نا کہ اصل تو عربی میں جس کا ترجمہ ان ملفوظات کا حضرت مولانا خلیل احمد صاروفی رحمۃ اللہ فرمایا, تو اس کی آگے تشریح کی انہیں کے خلیفہ مولانا عبداللہ گگوئی رحمۃ اللہ علیہ نے. تو ملفوظ یہ ہے کہ جب تم اپنی قدر اس کے نزدیک معلوم کرنا چاہے, یہ دیکھ کہ اس نے تجھ کو کس کام میں لگا رکھا ہے. اللہ والوں کا کلام مختصر ہوتا ہے لیکن بڑا مدلل, کہ جب تو اپنی قدر اس کے نزدیک معلوم کرنا چاہے تو یہ دیکھ کہ اس نے تجھ کو کس کام میں لگا رکھا ہے. اب اس کے فائدے مولانا عبداللہ گوہر فرماتے ہیں, جو بندہ یہ معلوم کرنا چاہے کہ میری قدر اور رتبہ میرے رب کریم کے نزدیک کیسا ہے, کہ میں اس کے نزدیک مقبول ہوں یا مردود, سعید ہوں یا شقی, تو اس کو چاہیے کہ اپنی حالت میں غور کر لے. یعنی جو بندہ یہ معلوم کرنا چاہے کہ میری قدر اور رتبہ میرے رب کریم کے نزدیک کیسا ہے, کہ میں اس کے نزدیک مقبول ہوں یا مردود, سعید ہوں یا شقی, تو اس کو چاہیے کہ اپنی حالت پر غور کرے اور دیکھ لے کہ مجھ کو اس نے کس کام میں لگا رکھا ہے. اگر نیک عمل اور اپنی عبادت و رضا جوئی میں لگا رکھا ہے تو یہ سمجھ لے کہ یہ بندہ اللہ کے نزدیک مقبول ہے اور سعید ہے. اگر نافرمانی اور معاصی اور ناراضی میں مبتلا ہے تو سمجھ لے کہ مردود بارگاہ اور شقی ہے. تو نیک عمل کی توفیق کا مل جانا یہ علامت ہے جس کی مقبولیت کی. بات کہتے ہیں پتہ نہیں ہمارا عمل قبول ہوا نہیں ہوا, تو ایک بزرگ نے فرمایا کہ دوبارہ اس عمل کی توفیق مل گئی علامت ہے کہ پہلا قبول ہو گئے. اب مسجد میں ہم آ گئے, جمعہ پڑھ لیا, تو علامت ہے کہ پچھلا جمعہ بھی قبول ہو چکا ہے انشاءاللہ. تو یہاں فرما رہے ہیں جب تو اپنی قدر اس کے نزدیک معلوم کرنا چاہے تو یہ دیکھ کہ اس نے تجھ کو کس کام میں لگا رکھا ہے. تو یہ حالات کب محسوس ہوں گے, جب دل کے اندر شفافت آئے گی, پاکیزگی آئے گی, لطافت آئے گی, پھر دل یہ محسوس کرے گا. آگے فرماتے ہیں اب یہ چھوٹی چھوٹی باتیں ہیں کہ طاعت کے فقدان پر غم کا ہونا اور اس کے ساتھ طاعت کی طرف نہ اٹھنا دھوکے میں پڑنے کی علامت ہے. الفاظ مختصر ہیں. طاعت کے فقدان پر, ذرا اردو پرانے زمانے کی ہے نا, اب تو رہی نہیں ہے, انشاءاللہ کی تشریح بھی آ جائے گی. طاعت کے فقدان پر غم کا ہونا اور اس کے ساتھ طاعت کے ساتھ نہ اٹھنا دھوکے میں پڑنے کی علامت ہے. اس کے فائدے مولانا عبداللہ گنگری فرماتے ہیں, بعض لوگوں کو دیکھا جاتا ہے کہ اس پر بہت مغموم ہوتے ہیں کہ ہم سے خدا تعالی کی اطاعت نہیں ہوتی اور بہت آنسو بہاتے ہیں. بعض لوگوں کو دیکھا جاتا ہے کہ اس پر بہت مغموم ہوتے ہیں کہ ہم سے خدا تعالی کی اطاعت نہیں ہوتی اور بہت آنسو بہاتے ہیں, لیکن اس کے ساتھ یہ بات نہیں کہ اسی وقت سے اطاعت شروع کر دیں اور معاصی چھوڑ دیں. یہ رونا تو رو رہے ہیں کہ ہم سے اطاعت نہیں ہو رہی, ہمت کر کے اطاعت پر آتے نہیں ہیں اور گناہ کو چھوڑتے نہیں ہیں. ایسا غم کاذب ہے, یہ جھوٹا جھوٹا غم ہے اور نفس کا دھوکا ہے. نفس بھی بھا رہا ہے لیکن ہمت نہیں کر رہا اطاعت پر آنے کی. یہ غم کیا ہے؟ کاذب ہے اور نفس کا دھوکا ہے. غم صادق اور تعصف و ندامت صادقہ وہ ہے, سچی ندامت, سچا تعصب. تعصب جو ہے وہ کیا ہے؟ جو طاعت پر بر انگیختہ کرے, جو ہمیں اندر سے ابھارے اور نا کردنی امور کو چھڑا دے, جن کو نہ کرنے حکم ہے چھڑا دے. اللہ سے مانگے اللہ ہمارے دلوں کے بھی اس ادراک کو, احساس کو بیدار فرما دے. یہ صفائی حاصل کرنی ہے. صوفی یہ ہے, تصفیہ یہ ہے. اللہ کرے بات ہمارے دلوں میں اتر جائے, ہر ایک کو صوفی کہنے کی بات سے ہم نکل آئیں اور پھر صوفیوں کو دیکھ کر, یعنی ان نام نہاد صوفیوں کو دیکھ کر پھر تصوف کے خلاف ہمارے اندر منفی جذبات پیدا ہو جاتے ہیں. صوفی ہوتے ہیں ایسے. پروپیگنڈا ہے نا آج کل, اس میں کچھ حقیقت بھی ہے, کیونکہ نظر آ رہے ہیں دن رات کے قصے. ہم نے قرار دے دیا صوفی اور پھر دیکھا ہے. صوفی تو جس کے اندر یہ ہے, یعنی ہم نے صوفی بننا ہے, لیکن بننا کیا ہے؟ دل کی صفائی کے ساتھ. دل کے اندر صفائی ہوگی, شفافت آئے گی, لطافت آئے گی, پاکیزگی آئے گی, قوت آئے گی, ہمت آئے گی نفس کو مغلوب کرنے کی, نفسانیت سے بچنے کی, شیطانیت سے بچنے کی. ماحول کی فضائیں ایک دم غلبہ کر لیتی ہیں. آج فضاؤں کے اندر ہے, ایک عمومی فضاؤں کے اندر کیا تنقید, ہر ایک پر تنقید. منفی سوچ پہلے ہے, مثبت بہت کم ہے. پہلے آدمی کے تعلق سے ہم بدگمانی کرتے ہیں, اچھا گمان ہی رکھتے ہیں, حالانکہ ہمیں سمجھایا گیا کہ بعض گمان گناہ بھی ہوتے ہیں, اس سے بچو, بدگمانی سے بچو. لیکن ہم فوراً ایک بات کو سن کر ہیں کسی سے ہیں بغیر تحقیق کے ہیں فوراً بدگمانی کر لیتے ہیں, ایسا ہوا ہوگا. اور بسا اوقات کیا, اکثر اوقات وہ چیز غلط نکلتی ہے. لیکن جس کے دل کے اندر شفافت آ گئی, لطافت آ گئی, پاکیزگی آ گئی ہے, اس کا دل منفی سوچ سے پاک ہو جاتا ہے. پھر اس کے اندر مثبت سوچ, پھر اس کے منفی جذبات چونکہ منہدم ہو جاتے ہیں, ہر ایک سے اچھا گمان رکھتا ہے, پھر وہ تحقیق کرتا ہے, پھر وہ تسلی کرتا ہے. تو اللہ کرے ہمیں بھی یہ حالت حاصل ہو جائے. تو طاعت کے فقدان پر غم, فقدان پر غم کا ہونا اور اس کے ساتھ طاعت نہ اٹھنا دھوکا میں پڑنے کی علامت ہے. اللہ ہمیں اس دھوکے سے نکال دے. آگے فرماتے ہیں, اللہ تعالی کا تجھ کو کسی حالت پر مستقیم رکھنا और उसके साथ नतायज का भी हासिल होना। तुझको इस हालत में अल्लाह ताला के कायम करने की अलामत है, अल्लाह ताला का तुझको किसी हालत में मुस्तकीम रखना और इसके साथ नतायज का भी हासिल होना। तुझको उस हालत में अल्लाह ताला के कायम करने की अलामत है। इसके फायदे मौला अब्दुल्ला गोगरी फरमाते हैं कि अल्लाह ताला ने जिस बंदे को जिस हालत में कायम फरमा दिया, पहली बात तो ये है हम नहीं कुछ कर सकते और कोई भी कुछ नहीं कर सकता, ये तौहीद का इम्तिहान होता है कि फला ने ये कर दिया, ना ना ना, मैंने ये कर लिया, ना ना ना, करने वाली रात कौन सी है, कहना है और है, समझना और है, ये बात कहना और है, समझना और है, असल समझना है कि अल्लाह ताला ने जिस बंदे को जिस हालत में कायम कर दिया, वो हालत खा दुनिया की हो, जैसे तिजारत या ज़राअत या नौकरी में लगा रखा है, या आखरत की हो जैसे तालीम तदरीस या तर्क के असबाब करके गोशे में बैठना है, और इस हालत के सम्राट नतायज भी उसको हासिल हैं, यानी दीन के कामों में इस काम से कोई हर्ज नहीं होता बल्कि तमाम काम बखूबी होते जा रहे हैं, तो यह अलामत इसकी है कि ताला को तेरा इस हालत में रहना पसंदीदा है, और अपनी पसंदीदगी से और तेरे लिए खैर जानकर इस पे मशगूल फरमाया है। तो अब इस बंदे को चाहिए कि खुद इस हालत से अलहदा निकलने की ख्वाहिश ना करे, बल्कि शुक्र के साथ इसमें रहकर अपने मौला की बंदगी में लगा रहे। बड़ी गहरी बात है ये भी, लग रहा है कि बंदा कारोबार में लगा हुआ है, है? और कारोबार को हम क्या समझते हैं, दुनिया जी, लेकिन फर्क ये है कि वो कारोबार को शरीयत मुतारा की हदूद के अंदर रहते हुए सारी एहतियातें करते हुए कर रहा है, और इसके साथ साथ इबादत के अंदर अल्लाह की अताअत के अंदर अल्लाह की नाफरमानी से बच भी रहा है, अताअत भी कर रहा है बच भी रहा है, तो इसको फायद हासिल इससे हो रहे हैं। अब ये कहे सोचे ये शैतान इसको कोशिश करे हमला करे, बात कर तो होता है कि छोड़ इसको, बस कोने में बैठ के अल्लाह कर, क्या दुनिया के अंदर फंसा हुआ है, ये दुनिया में फंसा नहीं हुआ है। अल्लाह ये बात समझा दी हमें कि या हम उस इंतहा पर या उस इंतहा पर, इतदाल का रास्ता ये है कि जो अल्लाह ने जायज ख्वाहिशात हमारे अंदर रखी हैं, उन जायज ख्वाहिशात को पूरा करने के लिए जायज तरीकों का इख्तियार करना इसकी ममानियत कभी नहीं है। हाँ ये है कि ऐसा इनहमाक इनके अंदर हो जाए कि अल्लाह की अताअत छोड़ दे, नाफरमानी छोड़ दे, मजबूरियां नफ्स हमें बता के हमें खिलाफ शरा उमूर पर डाल दे, क्या करे जी, जमाना ऐसा है भूखे मरे, ये सभी कर रहे हैं, माशरे के अंदर एक रवाज चल गया है, है? आजकल के कारोबार के अंदर जो है गलत तरीके ऐसे राइज कर हो गए हैं कि ध्यान जाता भी नहीं है बाज का, ये गलत है, क्या सभी कर रहे हैं, लेकिन नहीं, जिसका दिल बन गया है, जिसके दिल के अंदर सलाहियत आ गई है, जिसके दिल के अंदर ये कुव्वत आ गई है हक और बातल को पहचानने की, इसके दिल के अंदर जो है दुगदगी होती है, खलश होती है, परेशानी होती है, और फिर हिम्मत होती है, तहकीक करता है, इसका नफ्स बहाने बनाता है लेकिन बहानों को कबूल नहीं करता, लेकिन जिसके अंदर सफाई नहीं है अभी है, है? तो वो बहाने बनाएगा, नस बताएगा उसको, फिर तौबा कर लेना बाद में, अभी तो चल कर, पता नहीं क्या क्या पढ़ाता रहता है, है? फिर एक ही है अपनी मर्जी के फतवे लेते हैं, फतवे देने वाले भी मिल जाते हैं, मर्जी के फतवे देने वाले। अल्लाह हमारी भी सलाह फरमा दे, उनकी भी सलाह फरमा दे। अगर थानी रहमतुल्लाह अलैह फरमाया करते थे, मदारस में तालीम के तल्लक से एक मरतबा उन्होंने कानपुर के अंदर जब मदरस थे तो कुछ तलबा को अखीर साल में निकाल दिया, खारिज कर दिया। मदरसे की इंतजामिया ने कहा कि बड़ी बदनामी होगी इतने तलबा का निकाल देना, है हमारे मदरसे की बदनामी होगी। फरमाया तुम्हें मदरसे की बदनामी की पड़ी है, दीन बदनाम करेंगे, इनकी करतूत ये है। यानी इंतहा के अंदर आकर तालीम मुकम्मल होने वाली है, सनद मिल जाएगी, मौलवी कहलाएंगे हैं, और इनके करतूत ही हैं, तरबियत हुई नहीं है, तो ये क्या करेंगे, दीन बदनाम करेंगे। उनको फर्क कर दिया था क्यों, अल्लाह करे बात दोबारा हमारे मदारिस के अंदर भी हमारे हर माहौल में आ जाए कि असल जरूरत पहले हमारे किस किया कि हमारे दिल के अंदर की भी इसलाह हो। तो यहां इसलिए फरमा रहे हैं कि अल्लाह ताला का तुझको किसी हाल पर मुस्तकीम रखना और उसके अंदर नतायज का भी हासिल होना, एक इस्तकामत है फिर नतायज। नतायज से मुराद कौन से नतायज है, मादी, मादी तो मिल ही रही है, खूब रेल पेल भी हो रही है, असल नतायज यह है कि इस्तकामत के साथ शरीयत पर चल रहा है, लाल हराम की तमीज रख के चल रहा है, इत्तबाए सुन्नत के साथ चल रहा है, क्योंकि दिल में यह सलाहियत आ गई, ये सलाहियत आ गई, शफाफत आ गई, लताफत आ गई है, है? अब इस्तकामत के साथ चल रहा है और बच रहा है, हराम से बच रहा है, मकरूहात से बच रहा है। वाकयात हैं हमारे सऊदीया के अंदर, एक मौका पर दोनों मिलकर इश्तराक शुरू किया कारोबार में। खैर आजकल तो मना फरमाया जाता है, हमारे अकाबर तो मना करते रहे कि शराकत ना करना, क्योंकि आजकल शराकत निभती नहीं है। मौलाना सईद खान साहब रहमतुल्लाह जिसका तस्कर हमारे मुफ्ती साहब ने जुम्मे से पहले भी कहा, अल्लाह ने बहुत मौका दिया उनके करीब से उनको देखने का, अल्लाह का शुक्र है। मेरे दो मरबी मैं कहा करते हैं, इतना मौलाना गुलाम रब्बानी साहब रहमतुल्लाह अलैह, अल्लाह उनकी कब्र को नूर से मुनव्वर फरमाए, एक मौलाना सईद खान साहब सिफात मुश्तरक थी दोनों के अंदर, मौलाना इलियास रहमतुल्लाह अलैह की बरह रात सोबत उठाई हुई थी, हकीकत खोल के सामने रख देते थे। तो बहरान के अमीर थे एक तबलीग के, हम भी जाते रहे बहरान से, वह बहरान माशाल्लाह अजीब उनकी सलाहियतें अल्लाह ने दी हुई थी। रिटायरमेंट के बाद वहां से उनका आने का इरादा हुआ बहरान से, तो उन्होंने सोचा कि मैं सऊदीया में आ जाऊं, सऊदीया मक्का मुकरमा में शराकत कर लूं कारोबार कारोबार। तो हजरत से मशवरा किया कि मेरा है, तो हजरत ने इसके जवाब में खत लिखा, उसका मैं खुलासा बता रहा हूं आपको, मेरे पास पड़ा हुआ खत लिया कि शराकत का मामला हमारी समझ में नहीं आ रहा, शराकत का मामला हमारी समझ में नहीं आ रहा। 100-200 साल पहले शराकत निभ जाती थी, क्यों कि शरीक अपने को नुकसान में डालकर दूसरे के नफा सोचता था, बात पहले से नियत होती है दूसरे का नुकसान करके नफा लेने, ये बुनियादी बात बता दी। और इन शराकत के इन मामलों से चूंकि अंदर वो बात पैदा नहीं हुई है, हरमैन शरीफैन के तकद्दस को दिलों से निकाल दिया, यानी हरमैन शरीफैन में रहते हुए शराकतें की, दिल फटे, नागवारियां हुई, धर्म का तकद्दस भी दिल से मत, थोड़े को कनात कर लो, अल्लाह बरकत देंगे। तो तजुर्बे की बात बताई, अब ये क्यों नागवारी आ रही, क्यों कि दिल की इस्लाह नहीं हुई। उन्हीं के खास खास जो शागिर्द थे उन्होंने शुरू की शराकत किसी के साथ, अब हर एक का अपना एक लेवल होता है। तो शराकत में पहले तय हुआ कि हमने अपनी दुकान के ऊपर बकाला जहर, ग्रोसरी जहर, इसके अंदर मकरूहात नहीं बेचनी, सिगरेट, ये मकरूहात आज समझते नहीं, हमारी समझ में नहीं आएगी बात ये। हमने मकरूहात अपनी दुकान पर नहीं बेचना। इसी तरीके से बाहर से जो गोश्त आता है फ्रोजन, उसमें भी शक रहता है। हमने तो फता मंगवाया था बिन्नौरी टाउन से, वहां पर तो फतवे में साफ ये लिखा गया था कि ये लिखा होता उसको मजबूत अला तरीका तो मुसलमीन, ये खबर कुफार की तरफ से है, हिल्लत और हुरमत में कुफार की खबर मोतबर नहीं, इसलिए मुसलमानों को इसके खाने से इज्तनाब करना चाहिए। हम बहुत सुनते थे लो जी सऊदी में मिल रहा है, यहां क्या सोचना, हम नहीं खाते थे। तो उन्होंने कहा ये भी नहीं बेचना। इस तरह आपस में शरायत तय हो गई, काम शुरू हो गया। अब अदन की आदत सफर की थी तबलीग की, माशाल्लाह जाते रहते थे, मौला सईद खान साहब के हुक्म पर जहां फरमा देते वो सफर कर लेते थे, ज्यादा असफार रहते थे। इस सफर से वापस देखा तो सिगरेट भी रखी हुई है, फ्रोजन स्टॉप भी रखा हुआ है, इन्होंने कहा भाई हमारा तो इस पर हुआ था मायदा आपस में कि हमने शराकत ये इसमें मकरूहात नहीं रखनी जी, ग्राहक नहीं आते, ग्राहक जहां सिगरेट मिलेगी वहीं से वो ले लेंगे सौदा। अभी इम्तिहान आया ना, अभी इम्तिहान आया है इसमें। फिर बहरहाल लंबा किस्सा है, शराकत खत्म हुई, 70,000 का नुकसान उन्होंने बर्दाश्त करके शराकत खत्म की। फिर वही बात बदगुमानी वाली की शोहरत होती है कि देखो जी इन्होंने शराकत को खत्म कर दी, ये उसने शोर डाला दूसरे ने। मौलाना सईद खान साहब से मैं मौजूद है, मेरे सामने बात की गई कि देखो नाम रखा था मरकज अल कनाआ, उस बकाले का ग्रोसरी का नाम मरकज अल कनाआ, और देखो किसने जो है ना उसको निकाल दिया। मौलाना सुना कि कनात का सबूत उसने दे दिया कि 70,000 का नुकसान खुद अपने अपने जिम्मे डाल लिया, और कनात क्या होगी, शराकत खत्म करने में नुकसान उसने किस पर डाला, अपने पर डाल लिया। मैंने कहा बदगुमानी फौरन। तो बात यह है कि चूंकि अंदर की इसलाह भी नहीं हुई, यही तबलीग से मकसूद भी जो शुरू मौलाना लिया साहब ने फरमाई, यही दिल के अंदर की इसलाह के लिए एक तर्ज था जो अल्लाह ने उनको खोला। असल मकसूद तो अंदर की इसलाह है। तो यहां अब इतना रही है, जब इसलाह हो जाएगी तो ये बात होगी, दिल की सफाई होगी तो ये बात होगी कि अल्लाह ताला तुझको किसी हाल पर मुस्तकीम, अल्लाह ताला का तुझको किसी हाल पर मुस्तकीम रखना, उसके से नतायज का भी हासिल होना, तुझको इस हालत में अल्लाह ताला के कायम करने की अलामत है, अल्लाह ने तुझको इस पर कायम रखा हुआ है, नतायज मिल रहे हैं, यानी इम्तिहान के अंदर भी तू जम रहा है शरीयत के अहकाम की है ना पाबंदी से है कर रहा है। अगर ये कर रहा है ये अलामत है कि अल्लाह ने तुझे कायम किया है, इसलिए अल्लाह ताला ने जिस बंदे को जिस हालत में कायम फरमा दिया, वो हालत का दुनिया की हो जैसे तजारत या ज़रात या नौकरी में लगा रखा है, ये आखिरत की हो जैसे तालीम तदरीस या तर्क के असबाब करके गोशे में बैठना, ये बाज़ुकात बाज़ के लिए होता है ऑक्सीजन, और इस हालत के समरात नतायज भी उसको हासिल है, यानी दीन के कामों में इस काम से कोई हर्ज नहीं होता, यानी गोशा नशीन इख्तियार कर ली है और उसके अंदर जो हकूक फौत हो रहे हैं, ये और गोसी या तन्हाई के अंदर गलत लत लग गई है, किसी को क्या पता, क्योंकि अगर अंदर नहीं बना है, इसलिए गोशा नशीनी के लिए भी कुछ शरायत है, हर कोई उसका अहल नहीं है, है वो जब तक अंदर में ना हो। तो अंदर की इसलाह है, अगर यहां ये उसको फरमा रहे हैं कि जिसकी हालत ये है खा दुनिया की या तजारत ज़रात नौकरी आखिरत की है कि तालीम तदीस में लगा या तर्क के असबाब गोशे में बैठा हुआ, इस हालत के समरात व नतायज भी उसको हासिल हो, यानी दीन के काम इस काम से को रही, असल बात दीन है, अल्लाह करे दीन है, तरजीह किसको देनी है, आज हम तरजीह किसको दे रहे हैं, आज हमारे अंदर में हर झांक के देख ले, آج ترجیح ہم دنیا کو دے رہے ہیں، آج ترجیح ہم نفس کو دے رہے ہیں، ذاتی اغراض کو دے رہے ہیں، وہ جو گندی لذات ہیں اس کو دے رہے ہیں. یہ ترجیح کس کو دینی ہے؟ اللہ کو دینی ہے، اللہ کے حکم کو دینی ہے. تو یہ ہے کہ اگر جس کام میں خواہ وہ دین کا کام کر رہا ہے، دنیا کا کام کر رہا ہے، اس میں کیا ہے کہ اس کے حالت میں ثمرات نتائج بھی حاصل ہے. یعنی دین کے کاموں میں اس کام سے کوئی حرج نہیں ہوتا، بلکہ تمام کام بخوبی ہوتے چلتے ہیں. یہ علامت اس کی ہے کہ حق تعالیٰ کو تیرا اس حالت میں رہنا پسندیدہ ہے، اور اپنی پسندیدگی سے تیرے لیے خیر جان کر تجھ کو اس میں مشغول فرمایا ہے. تو اب اس بندے کو چاہیے کہ خود اس حال سے نہ نکلے، لہذا نکلے خاص بھی نہ کرے، بلکہ شکر کے ساتھ اس میں رہ کر اپنے مولا کی بندگی میں لگا رہے. اصل بندگی ہے، اللہ کرے جس کو کہتے ہیں اصل بندہ بننا ہے، ہمارے یہاں اصطلاح ہے، میں تینوں کہنا بندہ بن جا، ہم کچھ اور کہتے ہیں، اور بندہ بننا ہی اصل ہے. بندہ بندگی سے ہے، زندگی آمد برائے بندگی، زندگی بے بندگی شرمندگی. بندہ وہ ہے جو ہر وقت اللہ کی بندگی میں لگا ہوا ہے. بندگی کیا ہے؟ کہ جس وقت جو حکم اللہ کا متوجہ ہے اس کو جناب رسول اللہ صلی اللہ علیہ وسلم کے طریقے پر پورا کر رہے ہیں. کاروبار کر رہے ہیں اس میں بھی، تجارت کر رہا ہے، زراعت کر رہا ہے، جو کام بھی کر رہا ہے اس کے اندر ہی بندگی ہے، اور عبادت میں بھی بندگی ہے. گندے سے اس کے یہ غلط اغراض جو ہیں وہ نکلی ہوئی ہیں. تو بھائی یہ ہے اصل تصوف، یہ ہے اصل صفائی، یہ ہے اصل مقاصد جو ہم نے حاصل کرنے ہیں. باقی یہ ہے کہ اللہ سے مانگے کہ اللہ ہمیں اس کی صحیح سمجھ عطا فرما کر، اللہ ہمیں اس پر جمنے کی توفیق عطا فرمائے. اس کو سامنے رکھ کر پھر ہم نے اس کے جو ذرائع ہیں، جن میں سے ایک ذریعہ یہ بھی ہے جس کی ہم مشق کرتے ہیں، یہ ذکر قلبی، ذکر خفی، ایک طریقہ یہ بھی ہے. بار بار عرض کرتا ہوں، یہی ہے نہیں کہہ رہا، یہ بھی ہے. اللہ کرے یہ بات بھی ہمارے دلوں میں اتر جائے. اور اس کا مستقل حکم بھی ہے، وَذْكُ رَبَّكَ فِي نَفْسِكَ تَضَرُّعًا وَخِيفَةً وَدُونَ الْجَهْرِ مِنَ الْقَوْلِ بِالْغُدُوِّ وَالْآصَالِ وَلَا تَكُن مِنَ الْغَافِلِينَ. فرمایا جا رہا جس کا مفہوم ہے اپنے رب کو اپنے جی میں یاد کرو، یعنی اپنے دل میں عاجزی کے ساتھ پکارے بغیر، چپکے چپکے. صبح بھی یاد کرو، شام بھی یاد کرو، کثرت سے یاد کرو، اور غافلین میں سے نہ ہو. تو دل کو غفلت سے بیدار کرنے کا قرآن ایک علاج یہ بھی بتا رہا ہے، اس دل میں چپکے چپکے اللہ کی یاد بسا لو. اللہ فرماتے ہیں فَذْكُرُونِ أَذْكُرُكُمْ، اس کا مفہوم ہے کہ جب تم مجھے یاد کرو گے میں بھی تمہیں یاد رکھوں گا. ہمارا یاد کرنا اللہ کے نام کے ساتھ ہے. دوسری جگہ فرمائے وَذْكُرِ اسْمَ رَبِّكَ وَتَبَتَّلْ إِلَيْهِ تَبْتِيلًا، رب کو اس کے نام سے یاد کرو تبتل کے ساتھ، علیحدگی میں. یعنی یہ جو صلاحیت لینی ہے، جو اپنے اندر وہ ہمت اور قوت کہ ماحول کی فضاؤں کے خلاف ہم اللہ کی اطاعت پر آئیں، اپنے نفس کی قوت کو توڑیں، شیطان کے دور سے بچیں، ماحول کی فضاؤں کے اثرات سے بچیں، اس صلاحیت کے لیے ہمیں کچھ تنہائی میں وقت نکال کر اپنے دل میں اللہ کے اس مبارک نام کا، تبارک قسم ربی کا، رب کا اسم متبرک ہے، اس مبارک نام کو دل میں رچانے بسانے کی مشق کریں. مقصود یہ ہے جو ابھی تذکرہ ہوا نا، اس لیے اس کو سامنے رکھ کر اللہ سے مانگیں. جو مقصود ہے دل کے اندر، وہ شفافت، وہ لطافت، وہ پاکیزگی، وہ قوت، وہ ہمت جو نفس کو دبائے، جس شیطان سے بچے، گندی ماحول، گندی فضاؤں کے غلبے سے بچے، یہ مقصود کو سامنے رکھ کر اب دل پر ہم جو ہے نا یہ اللہ کے نام کو رچانے بسانے کی مشق کریں، انشاءاللہ اس کے نتائج بھی اللہ ہمیں عطا فرمائیں گے. پہلے اپنی نیت کی ہم تصحیح کریں، جب بھی آئیں یا کہیں بھی جائیں ذکر کے لیے، کہیں بھی تعلق، پیر پھڑنا اس لیے، ہماری پنجابی پیر پھڑنا ہے، تو پیر جانے تو اللہ جانے، نہ یہ نہیں ہے بات. پیر سے، مرشد سے تعلق قائم کر کے یہ طریقہ سیکھنا ہے کہ دل کے اندر وہ صلاحیت آئے. تو ایک طریقہ یہ بھی ہے ذکر قلبی کا، ذکر خفی کا. تو یہ جو ہے یہ ایک تصور کا ذکر ہے کہ تصور سے دل پر لفظ لکھیں اللہ، خوشنما رنگ جس کو جو اچھا لگے. اب تصور سے جو ہے دل کے اندر جو ہے اس کی تکرار اللہ 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 اللہ. یہ مبارک نام فتبارہ قسم ربی کا متبرک نام ہے. اس کی تکرار اتنی کرنی اتنی کرنی کہ جس کا نام لے رہے ہیں, جس کو یاد کر رہے ہیں, جس کو پکار رہے ہیں, اس کا دھیان خیال ہمارے دل و دماغ میں رگ رگ ریشے ریشے میں ایسے سما جائے کہ تنہائیوں کے اندر بھی ایسے یاد رہے, اس کی ہر اطاعت پر ڈال دے, ہر نافرمانی سے روک دے, حرام کاموں سے ہمیں روک دے. تو اللہ سے مانگے ہیں جو اس سے مقصود ہے, اللہ ہمیں وہ عطا فرما دے. اب تھوڑی دیر کے لیے اس کی مشق کر لیں جی.